मौलाए कायनात हज़रत अली अलैहिस्सलाम फरमाते हैं कि उस खुदा से डरते रहो जिसकी सिफत यह है कि जो बात तुम करते हो वो बात सुनता है, और जो बात तुम सोचते हो दिल में वो उसको जानता है। प्रोग्राम सुबह जिंदगी में बहुत बहुत खुशामदीद। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम नाज़रीन, प्रोग्राम सुबह जिंदगी में बहुत बहुत खुशामदीद कहता हूँ। तेहरान स्टूडियो से आपकी खिदमत में हाजिर हैं। 7:33 का टाइम हो रहा है और एक खूबसूरत सा प्यारा सा गर्मा गर्म सा प्रोग्राम सुबह सवेरे आपकी खिदमत में लेके हम लोग हाजिर हैं। उम्मीद करेंगे आपको पसंद आएगा और बहुत मज़ा आएगा, लेकिन हमारा साथ ज़रूर दीजिएगा। हमारे से मुराद मेरा मतलब है कि हमारे जाने पहचाने हसन भाई मौजूद हैं यहाँ।
अजीम शख्सियत
पहुंच गई हैं वो हमारे पास।
मैं सलाम अर्ज करता हूँ नाजरीन और खुश आमदीद कहता हूँ आपको प्रोग्राम सुबह जिंदगी में। पिछले हफ्ते एक दिन बस मैं यहाँ पाया, लेकिन उससे पहले बेहतर ये है कि मुबारकबाद दी जाए फातिमा मासूमा सलामुल्लाह अलैहा की विलादत बासादत की मुनासिबत से।
जी, और वही जैसे कि मैं हमेशा ऐसे खूबसूरत और अजीम दिनों में एक दुआ करता हूँ कि अल्लाह ताला हम सबको तौफीक अता फरमाए कि इन अजीम हस्तियाँ जो है उनकी ज़िंदगी पर हम अमल पैरा कर सकें, कोशिश कर सकें, हदकल थोड़ी सी कोशिश कर सकें, थोड़ा सा जो है उनकी शख्सियत के जो उन्होंने तालीमात दी हैं उनके नज़दीक नज़दीक हो सकें।
हो सकता है बाज़ लोगों को नहीं मालूम हो कि हज़रत मासूमा की शख्सियत जी यानी कैसी थी कि इतनी, वो कह सकते हैं कि मुख्तलिफ़ इमामों के लिए मुख्तलिफ़ इमामों ने इतनी ज़्यादा ताकीद की है उनके बारे में, तो इंशाल्लाह आज के प्रोग्राम में उसके हवाले से भी हम लोग नाज़रीन की खिदमत में।
बिल्कुल, हफ्ते का मौजू हमारा क्या है? हफ्ते का मौजू हमारा है घरेलू माशियत, और जिसमें मेरे ख्याल में हम लोग बात करेंगे कि कैसे जो है हम अपने जो घर में फाइनेंसेस हैं, पैसों के मामलात हैं, उनको जो है
बहुत ही आपने यानी मुश्किल बात कर दी है, बहुत ही इस लिहाज से मुश्किल होती है कि पैसे आ जाते हैं फिर खर्च हो जाता है, पता नहीं कहाँ जाते हैं,
तो पता नहीं चलता कि आखिर महीने के आखिर में कहाँ चले गए,
कोई घर में मुनासिब चीज भी नहीं आती। तो यही चीज, यही फिक्र जो है ना हम लोगों के लिए बहुत खतरनाक होती है।
बिल्कुल,
कि इसमें पैसे आ रहे हैं लेकिन जा कहाँ रहे हैं वो नहीं मालूम।
बिल्कुल,
इसके बारे में एक और चीज याद आ गई, वो मैं बाद में।
बिल्कुल, और इस पर जो है इंशाल्लाह हम बातचीत जारी रखेंगे, लेकिन आप लोग भी हमें बताएं कि आप लोग क्या इस मौजू के बारे में सोच रहे हैं, पैसे आते हैं और फिर कहाँ चले जाते हैं, और पैसे आते हैं तो उनका करना क्या चाहिए।
बिल्कुल,
असल सवाल
क्योंकि इसमें एक बहुत ही अहम मसला ये होता है कि खुसूसन खातून खाना जो होती हैं वो बहुत ज़्यादा उनका एक अहम किरदार बल्कि मरकजी किरदार उन्हीं का होता है कि कैसे वो सारी उन चीज़ों को कह सकते हैं मैनेज करें जो सारे मुख्तलिफ खर्च होते हैं घर के या ज़रूरी खर्च होते हैं, और हत्ता क्योंकि मर्द जो होते हैं ना उनमें बहरहाल क्या करें खसूसियत होती है उनके, वो खर्च करना बेहतर जानते हैं बनस्बत।
नहीं, अभी आप ये कह रहे हैं कि खातून खाना को मैनेज करना चाहिए घर या मर्द को? आपके
खातून को मैनेज करना चाहिए,
लेकिन हो एक मसला और भी है, वो ये है कि कहते हैं कि खातून के हाथ में पैसा आ जाए तो वो जो है खत्म हो जाता है, जल्दी निकल जाता है।
बहरहाल बाज़ लोगों को हो सकता है ये ख्याल हो, लेकिन क्योंकि बहरहाल खुदा ने ऐसा मरकजी किरदार दिया है एक खातून को, एक औरत को, तो उसके यानी मद्देनजर अगर वो काम करे बहुत बेहतर है, क्योंकि वो घर में रहती है और उनको मालूम होता है कैसे सारी चीज़ों को खर्च करना चाहिए, कैसे सारी चीज़ों को देखना चाहिए और उसको वही कह सकते हैं कैसे मैनेज करना चाहिए।
सही, लेकिन एक और चीज़ भी है, वो ये है कि ये जो जिम्मेदारी है ये बड़ी भारी किस्म की जिम्मेदारी है कि पैसा जब आपको दे दिया जाता है उसके बाद आपने हर जगह पर कैसे उसको तकसीम करना है और सही तरीके से तकसीम करना, मेरे ख्याल में जो है बड़ा सख्त मसला है।
बिल्कुल सही, इंशाल्लाह इसके हवाले से हम लोग बात करेंगे।
जी बिल्कुल, आप लोग बताएं नाज़रीन, आप लोगों का ख्याल है कि एक भारी मसला है, सख्त मसला है या नहीं, आए पैसे और जहां पर नजर आए वहां पर खरीद कर ली, और या जो है कि उसके बारे में सोच विचार करनी बहुत जरूरी है या नहीं है, इसके बारे में जो है आज बात करेंगे। और आपकी शिरकत के बगैर प्रोग्राम में आप ज्वाइन नहीं करेंगे हमें प्रोग्राम में, तो पता नहीं चलेगा कि आप लोगों की आप लोग क्या इस मौजू के बारे में सोचते हैं। तो अभी हम आपको दिखाएंगे वो रास्ते जिसके जरिए आप हमारे से अभी अभी प्रोग्राम में हमारे प्रोग्राम में शामिल हो सकते हैं, हमारे से राबता कर सकते हैं। फेसबुक इस टाइम पे मेरे पास हाथ में है, आप जो कमेंट जो चीज़ भेजेंगे मुझे अभी मिल जाएगी और हम प्रोग्राम में अपने नाज़रीन के लिए पेश कर लेंगे। तो लेते हैं एक छोटा सा खूबसूरत सा वक्फा जिसमें हम आपको बताएंगे कैसे आप हमारे से राबता कर सकते हैं। एक बार फिर तेहरान स्टूडियो में आपको खुश आमदीद कहता हूं। और जी हसन, हमारे साथ आज मेहमान
एक चीज मैं बता दूं, आपने कहा कि फेसबुक हमारे हाथ में, वैसे वो फेसबुक नहीं दिख रहा है, वो तो यहाँ पे वो टैबलेट है हाथ में आपके, उसमें मैं खुलने का बाजार करता चल रहा
है।
हाँ तो उसमें
फेसबुक नहीं,
हाँ बिल्कुल, उसमें और भी चीजें हैं इंशाल्लाह इसके हवाले से।
पूरी फेसबुक मैंने हाथ में ले ली।
हाँ वही, मैं वही सोच रहा था कि पता नहीं कहाँ से आपके पास इतनी ज्यादा
ताकत आ गई है
कहाँ से ये सारी चीजें आपके हाथ में। हम लोगों ने बुलाया जनाब अब्बास कुली साहब को, जो थोड़ी देर में हम लोगों को इंशाल्लाह ज्वाइन करेंगे, माहिर इक्तिसादियात हैं और इंशाल्लाह उनसे बहुत सारी चीजें हम पूछेंगे इसी के हवाले से कि एक घराने में कैसे हम लोग उसके इक्तिसाद को संभाल सकते हैं।
बिल्कुल सही,
बाज़ मुमालिक जो हैं वो रह जाते हैं इस चीज़ में, तो बहरहाल वही हम लोग कहते हैं कि एक घराना जो होता है वो एक पूरे मुआशरे का बेस होता है उसका, कह सकते हैं बिल्कुल एक प्लेटफॉर्म होता है,
यूनिट है।
हाँ एक बहुत ही अहम हिस्सा है उसका, बल्कि मरकजी हिस्सा है।
सही।
तो अगर हम लोग अपने इक्तिसाद को नहीं संभालेंगे यकीनन मुआशरा भी हम लोगों का नहीं संभलेगा और पूरे मुल्क का इक्तिसाद जो है बिगड़ सकता है।
ठीक है,
इसमें यानी बहुत आसान बात नहीं है, नहीं हो सकता हम लोग एक गलत चीज खरीद लें वो पूरे मुल्क के इक्तिसाद को नुकसान पहुंचा दे। इस अगर सतह पर हम लोग सोचेंगे तो यकीनन हम लोगों की हालत बहुत बेहतर होगी।
सही बिल्कुल, ये जो हसन ने अभी बात की है इसके बारे में आप लोग भी सोच और फिर हमारे मेहमान आएंगे हसन, उनसे भी कुछ जो अहम अहम सवाल हमारे जहन में और आप लोगों के जहन में, अलबत्त आप लोगों के जहन में है, उनको जो है वो यहां फेसबुक तो आपने पहुंचाना है ताकि हमें पता चल सके आपके जहन में भी सवाल क्या है। तो आप अपने सवाल टाइप करना शुरू करें, हमें भेजें और उतनी देर में हम लोग चलेंगे हिंदुस्तान, चलें हिंदुस्तान। आसिफ साहब जो है हमें कहीं के
बिल्कुल
जा रहे हैं। अच्छा अलबत्त एक चीज बताते चलो कि हमारे एक नाजरीन ने हमें कमेंट किया था फेसबुक पे और वो ये कह रहे थे कि जी आप जो है ये जो हिंदुस्तान से प्रोग्राम दिखा रहे हैं बहुत ज्यादा इसमें रिपीटेशन हुई है। असल में होता ही है कि कुछ लोगों ने कुछ खास प्रोग्राम्स की बहुत तारीफ की, उस वजह से हम लोग जो है मजबूर हो जाते हैं कभी कभार जो है एक जो प्रोग्राम है उसको दो तीन बार दिखाने के लिए। तो आप परेशान ना हो, नई नई चीजें भी हम आपको दिखाएंगे, जैसे कि हम तेहरान के बारे में जो है बड़ी खूबसूरत बड़ी जबरदस्त किस्म की रिपोर्टें आपकी खिदमत में पेश कर रहे हैं। तो बहरहाल ये सारी चीजें इकट्ठी चलती हैं, तो चलते हैं एक वक्फा लेते हैं जिसमें हम जाएंगे हिंदुस्तान, हिंदुस्तान की सैर करेंगे और उसके बाद हमारे जो माहिर आज के मेहमान आएंगे हमारे साथ प्रोग्राम में हमें ज्वाइन करेंगे।
पहले आपने बोला मकबरा, मकबरा होता है जो अलग ऊपर डोम होती है, ठीक है, दैट्स ऑल मकबरा, ठीक है। और काफ़ी सारे लोग आते हैं वो बोलते हैं गालिब का मज़ार, तो मज़ार और ग्रेव में काफ़ी अंतर होता है। लाइक सूफी सेंट जो होते हैं उनका मज़ार होता है और जो ऑर्डिनरी नॉर्मल लोग होते हैं हमारे जैसे उनका ग्रेव होता है। तो गालिब जो थे वो सूफी सेंट नहीं थे इसलिए उनका नॉर्मल ग्रेव। शुरुआत करते हैं कि हैं दुनिया में और भी सुखनवर बहुत अच्छे, पर कहते हैं कि गालिब का है अंदाज़े बयां। और सुखनवर जो है एक उर्दू वर्ड जिसका मीनिंग है स्पीकर। उनके बैकग्राउंड के बारे में बात कर लेते हैं। उनकी जो फैमिली थी वो उज़्बेकिस्तान में कभी उज़्बेकिस्तान से कभी आई थी बादशाह शाह आलम के ज़माने में, अराउंड 1754 के आसपास वो हिंदुस्तान आए थे वो लोग। और उन्होंने जो है उनके जो ग्रैंडफादर थे उन्होंने जो है अपना बिजनेस इस्टेब्लिश किया काफ़ी बड़े पैमाने पर, इतना कि एक जगह है बुलंदशहर यूपी में, उसको जो है उस टाइम पर पहासू बोलते थे, तो उसको जो है अपने अंडर में ले लिया, उसको ख़रीद लिया मुगल बादशाह से। उसके बाद उन्होंने मथुरा खरीदा, अलवर, जयपुर, काफ़ी सारी जागीरदारी उनके अंडर में आ गई। कहते हैं कि 500 घुड़सवार जो हैं उनके अंडर में रहा करते थे। तो आप यहाँ से अंदाज़ा लगा सकते हैं कि वो एक गरीब शायर जो है दो कमरे की हवेली में जो है जिसका इंतकाल हुआ, उसके ग्रैंडफादर या उसके जो एंसेस्टर्स थे उनके पास कितनी प्रॉपर्टी रही होगी। उसके बाद उनके जो ग्रैंडफादर थे उनका इंतकाल हुआ, उसके बाद जो है उनके फादर का इंतकाल हुआ, उनकी जिम्मेदारी आ गई उनके चाचा के हाथ में। बट कुछ टाइम बाद जो है उनके चाचा जो थे खाना जंगी में, मतलब लाइक अलवर में थोड़ा सा प्रॉब्लम हो गया था, डिस्प्यूट हो गया था, तो वहाँ पर उनकी डेथ हो गई, कम्युनल राइट्स वगैरह उसको खाना जंगी बोलते हैं। उसके बाद जो है उनके पास जो है ऐसा कोई ज़रिया नहीं था, ब्रिटिश जो गवर्नमेंट थी उन्होंने जो है इनकी पेंशन जो है बांध दी थी, बट उसमें काफ़ी सारे बीच में जो है एजेंट थे तो काफ़ी ज़्यादा कट कट आके उनकी पेंशन लगभग 64 रुपये महीने का उन लोगों को मिलता था। उनमें भी जो है दो भाइयों में वो डिवाइड हो जाता था, तो आप लगा सकते हैं कि महीने का 30 रुपये उन लोगों को मिलता था। बट सबसे अच्छी बात ये रही कि नवाब इलाही बख्श जो लोहारू से थे उनके भाई की जो बेटी थी उनसे उनका जो है निकाह हो गया, लाइक जब वो 13 साल के, और वो जो है दामाद बनकर जो है इनके घर जमाई बनकर जो है दिल्ली आ गए। इसलिए उनको जो है मिर्ज़ा नौशा भी कहते थे, नौशा मीन्स जो घर जमाई होता है, तो दिल्ली में अक्सर उनको जो है उस ज़माने में बुलाया करते थे कि मिर्ज़ा नौशा। तो यहाँ से जो है अब उनके गरीबियों के जो दिन थे वो स्टार्ट हुए, जो उन्होंने कभी अपने बचपन में देखे थे एक रईसी, और एकदम से उसके बाद जो अर्श से फर्श पर इंसान गिरता है तो उसको समझ आता है, हाथ में जो है पैमाना उठा लिया, कलम उठा ली। उसके बाद जो है एक बार की बात है कि अपने पहले मुशायरे का मैं जिक्र करूँगा, बादशाह ने जो है उनको इन्विटेशन भेजा कि आप लाल किले में आइए, और हमने सुना है कि आप जो हैं मतलब शायरी वगैरह करते हैं और लिखते हैं, आप हमारे यहाँ आइए पार्टिसिपेट कीजिए, देखते हैं आप कहाँ तक सक्सेस होते हैं। मिर्ज़ा गालिब जो है वहाँ पहुँचे, घर से बहुत जो उम्मीद लेके चले, उनकी जो वाइफ थी उमराव बेगम उनको ये लग रहा था कि जो है अगर इन्होंने जो है वहाँ पे जो है मतलब अपने गुस्से को कंट्रोल में रखा है, तो बहुत गुस्सा भी बहुत आता था, गुस्से को कंट्रोल में रखा और सही से अच्छे से परफॉर्म किया तो कुछ पैसे मिल जाएंगे और किले से जो है एक लाइक एक नौकरी का जो है ज़रिया बन जाएगा। तो वो वहाँ से निकले और किले में पहुँचे। आप फारसी के बहुत बड़े शायर थे उस टाइम पर, जो है उर्दू जो है बोलते नहीं थे बिल्कुल भी, उनको ये लगता था कि जो लोग उर्दू बोलते हैं वो लोग यू नो वो नीचे हैं और जो फारसी बोलते हैं वो लोग ऊपर हैं। बट वो जो है वो भूल गए थे कि वो उर्दू का मुशायरा था। वहाँ पे बड़े बड़े जो शायर थे उनका जो है उनसे सामना हुआ। आपकी बारी आई, कहते हैं कि शमाए महफिल उनके सामने रखी गई, तो आपसे अर्ज़ हुआ, अर्ज़ किया गया कि भई आप कुछ सुनाइए। तो आपने फारसी में कुछ इस तरीके से सुना दिया कि नक्श फरियादी है किसकी, शौक ये तहरीर का, कागजी है पैराहन हर पैकड़े तस्वीर का। आपको भी नहीं समझ आया, उसी तरीके से मुझे भी नहीं आया, क्योंकि सब ये फारसी की लाइन है। उसके बाद जब किसी को समझ नहीं आया तो किसी ने जो है वाह वाही नहीं की, तो आपको काफ़ी ज़्यादा यू नो ईगो प्रॉब्लम था कि मैंने जो है इतना अच्छा शेर सुनाया और किसी ने वाह वाही नहीं की, तो आप चुप हो गए। तो बादशाह ने फिर बोला कि आप इसको मुकर्रर मतलब आप इसको दोहराइए, आप इसको बताइए। तो फिर उन्होंने कहा कि जब किसी को समझ नहीं आ रहा है तो मैं अपनी इंसल्ट क्यों कराऊँ यहाँ पर। निकले दुकान से इस तरीके से और देखा जो गज़ल थी उसके वर्डिंग्स को जो है फॉलो करते हुए ऊपर की तरफ चले गए। दुकान से ऊपर एक फ्लोर बना हुआ था, वहाँ पे जो है एक बेगम थी नवाब जान, पेशे से जो है नाच गाना किया करती थी, और वो उसको जो है गज़ल को गा रहे थे। तो वहाँ पहुँचे और जो है उसको सुनने लगे, उसको इंजॉय करने लगे। इतने में जो है उन्होंने जो है गाना बंद कर दिया और गालिब साहब ने उनको बोला, बीच में घर पर्दा था, गालिब साहब ने बोला कि आप इसको कंटिन्यू कीजिए मुकर्रर। तो उन्होंने कहा कि मुझे इसके आगे नहीं आता। तो उन्होंने पूछा कि क्यों नहीं आता। उन्होंने बोला कि मैंने जो है एक बच्चे के हाथ एक चूरन की पुड़िया मंगवाई थी कागज़ में, मैंने वो चूरन निकाला तो देखा ये बहुत शानदार गज़ल उसमें लिखी हुई है, अब नीचे मुआ आगे का जो कागज़ है वो फटा हुआ है तो मैं उसको कंटिन्यू नहीं कर सकती। तो गालिब साहब ने जो है उसको कंटिन्यू कर दिया, वहाँ पर बहुत ज़्यादा इम्प्रेस हो गई। उन्होंने बोला कि आपने मतलब ये आपको कैसे मालूम, तो उन्होंने कहा कि एक गालिब है उनका लिखा हुआ है। तो उन्होंने बोला कि गालिब कौन है, तो उन्होंने बोला कि पूछते हैं वो कि गालिब कौन है, कोई हमें बतलाए कि हम बतलाएं क्या, खुद तो रहते हैं पर्दा नशी लाइक पर्दे के पीछे और हमसे पूछते हैं हम छुपाएं क्या।
जी प्रोग्राम में आपको एक बार फिर खुशामदीद कहता हूँ और आसिफ के साथ आपने सैर सपाटा किया। उम्मीद है कि आप लोगों को जो है उनका प्रोग्राम पसंद आया होगा। बहरहाल एक चीज़ जो मैं बताता चलूँ आपको वो ये है कि हमारा आज का मौजू जो है वो हम घरेलू जो इकोनॉमिक्स है, माशियत है घरेलू, उसके बारे में बात करें। और हफ्ते का मौजू जो हमारा रहेगा वो तजुर्बा रहेगा, एक्सपीरियंस, बुजुर्गों का एक्सपीरियंस, क्या उनसे हम सीख सकते हैं, कितनी अहमियत है उसकी, उसके बारे में भी जो है आप हमें बताएंगे और उसके बारे में हम भी आपसे बात करेंगे। अभी वक्त ज़ाया किए बगैर चलेंगे हसन के पास ताकि वो जो हमारे आज के मेहमान हैं जो एक बड़े खास मौजू पे आज हमारे साथ बात करना चाह रहे हैं उनके साथ गुफ्तगू शुरू कर सकें। जी हसन,
बहुत बहुत शुक्रिया खुर्रम। और नाज़रीन, बहरहाल जैसा कि हम लोगों ने खुर्रम के साथ गुफ्तगू की शुरू प्रोग्राम में कि घरेलू जो इक़्तिसाद होता है बज़ाहिर ये होता है कि एक बस पैसे आ रहे हैं, अगर कोई एक नौकरी पर लग गया तो वो जो है वो कमाई करेगा और बाकी जो है उनका उनकी बहुत अहम जिम्मेदारी है कि उसको खर्च करें। लेकिन इसमें एक बहुत ही अहम नुक्ता ये होता है कि जो आप खर्च कर रहे हैं उसको अगर एक बहुत ही मुनज्जम तरीके से करेंगे तो यकीनन आपके घरेलू ज़िंदगी आप देखेंगे बहुत बेहतर हो जाएगी। इसमें कहा जाता है कि मिसाल के तौर पर बहुत सारे लोग हैं हिंदुस्तान पाकिस्तान में, कहा जाता है कि नहीं अब उनकी माशी हालत बहुत बेहतर हो गई है। इसका क्या मतलब हुआ? हो सकता है उनकी तनख्वाह ज़्यादा ना हुई हो लेकिन हालात घर के बहुत बेहतर हो। आप जा रहे हैं घर में देख रहे हैं, हाँ नया मसलन मैं कह रहा हूँ सोफ़ा सेट आ गया है या मिसाल के तौर पर घर में बहुत ही अच्छी जो है पेंटिंग हो चुकी है। तो ये सब चीज़ें दिखाती हैं कि घर का इक्तिसाद बेहतर हो रहा है। कैसे इसको बेहतर बनाया जा सकता है, हम लोगों ने बुलाया अब्बास कुली साहब को और उनसे गुफ्तगू करेंगे इसी के हवाले से और कैसे हम अपने इक्तिसाद को संभाल सकते हैं। अगर घर का इक्तिसाद ठीक हो गया यकीनन 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 मुल्क का इक्तिसाद भी बेहतर हो सकता है। मैं आपकी खिदमत में सलाम अर्ज करता हूँ और खुश आमदीद कहता हूँ आपको प्रोग्राम में।
बंदा खिदमत शुमा,
मैं भी आपकी और तमाम नाजरीन की खिदमत में सुबह खैर और सलाम अर्ज करता हूँ, आपकी खिदमत में हाजिर हूँ।
बहुत बहुत शुक्रिया अब्बास कोली साहब। घर का भी जैसे मैंने अभी एक मुकदमा बताया और इससे पहले खुर्रम से हमारी जो गुफ्तगू हो रही थी उसमें ये चीज़ थी कि घर का इक्तिसाद एक मुआशरे के इक्तिसाद को बनाता है और उसका एक प्लेटफॉर्म होता है, बहुत अहम प्लेटफॉर्म। इसको कैसे हम लोग सुधार सकते हैं? हो सकता है हम लोगों की बहुत गलत आदतें हों ज़्यादा खर्च करने की या कम खर्च करने की। पैसा इकट्ठा हो रहा है, बैंक में जा रहा है और हम लोग को पता भी नहीं चल रहा है कितना है, या बैंक एक कार्ड हाथ में है बस हम लोग खर्च कर रहे हैं। अब बाज़ जगहों पर क्रेडिट का भी मसला होता है, वो अलग है, वो उसमें आगे आगे आदमी खर्च कर देता है। तो इन सब चीज़ों को कैसे इकट्ठा किया जा सकता है ताकि हम अपने माशी हालत को बेहतर बना सकें?
خدمت شما عرض کنم که اگر ما بخوایم که یک خانواده
آپکی خدمت میں عرض کروں کہ اگر ہم ایک کامیاب اور مضبوط گھرانہ اپنے سامنے رکھنا چاہیں تو صرف جو ہے اقتصادی مسائل پر توجہ نہیں کرنی چاہیے بلکہ بہت سارے مسائل ہوتے ہیں جن کو مد نظر رکھ کر گھر کو بہتر بنایا جا سکتا ہے، گھرانے کو بہتر بنایا جا سکتا ہے۔ میں یہ کہنا چاہوں گا کہ اگر ہم اس نتیجے پر پہنچنا چاہیں کہ ایک مضبوط اقتصادی لحاظ سے مضبوط گھرانہ ہمارے پاس ہو تو ہمیں اس گھر کے پروگرام کو چلانے پر زیادہ توجہ دینی ہوگی۔ اس معنی میں کہ گھر کا جو گھر معاشی پروگرام ہے اس کو صحیح طریقے سے مینجمنٹ کیا جائے، اس کا اور جو درآمد ہے اس کی حفاظت کی جائے اور سرمایہ کاری کے لیے پروگرامنگ کی جائے اور گھر کے ہر فرد پر توجہ دی جائے اور اسی طرح سے اقتصادی جو پروگرام ہیں ان پر توجہ دی جائے، افراط و تفریط سے گریز کیا جائے اور ایسے پروگرام اور ایسے امور اختیار کیے جائیں جن پر عقل اور منطق دونوں زور دیتی ہے۔ میرے خیال میں گھر کے اندر ایک حقیقت ہے، اس کو ہمیں بروئے کار لانا ہوگا، وہ یہ ہے کہ ہماری درآمد کتنی ہے اور ہم کس طرح سے اسے بڑھا سکتے ہیں اور ہم اپنے اقتصاد کو، اپنی معیشت کو کہاں پر لے کر جانا چاہتے ہیں۔ اس کے لیے ہمیں بہت زیادہ بلند پروازی کیے بغیر جو معیشت ہے، جو درآمد ہے، اس کو کنٹرول کرنا ہوگا۔ اور آگے بڑھنے کی کوشش کرنی ہوگی. ہمیں اپنی درآمد کو مد نظر رکھنا ہوگا اور جہاں ہم پہنچنا چاہتے ہیں اس کو بھی زیر نظر رکھنا ہوگا اور پھر اس سلسلے میں کوشش کرنی ہوگی اور اقتصادی جو موضوعات ہیں ان پر توجہ دینی ہوگی. مثال کے طور پر ہم فرض کریں کہ ہم ایک چار فرد پر مشتمل خاندان ہیں. جیسے ایک حکومت ہوتی ہے وہ سال کے شروع میں اپنے بجٹ کے لیے پروگرام تیار کرتی ہے, ہمیں بھی اسی طرح سے کام کرنا ہوگا. ہمیں اپنے تمام امور کو معین کرنا ہوگا کہ ہماری ترجیحات کیا ہیں, ہم اس سال میں سب سے پہلے کیا چیز خریدنا چاہتے ہیں اور کون سی چیز زیادہ ضروری ہے. یہ ساری چیزیں جو ہیں, اور پھر اسی طرح سے ہمیں یہ دیکھنا ہوگا کہ ہماری معاشی اور ثقافتی ضروریات کیا ہیں. گھر کے ہر فرد کی ضروریات کو ملحوظ رکھنا ہوگا اور جو ہماری درآمد ہے اس کی حقیقت کو مد نظر رکھنا ہوگا کہ ہماری درآمد کتنی ہے اور اسی لحاظ سے ہمیں خرچ کرنا ہوگا. تو ہمیں بہت زیادہ کوشش کرنی ہوگی کہ اس مرحلے میں آگے بڑھیں تاکہ گھریلو ترقی ہو سکے.
میں پوچھنا چاہ رہا ہوں اس حوالے سے کہ بہت ساری چیزوں میں یہ ہوتا ہے کہ آپ کے اپنے بہت ہی اچھا یعنی اس موضوع کو شروع کیا ہے, ہوتا یہ ہے کہ ہم جو ہیں جب پیسے ہاتھ میں آتے ہیں یا بہت افراط کم لوگ شکار ہو جاتے ہیں یا جیسے کہ کہا جاتا ہے تفریط, اور یعنی اس کو بہت کم خرچ کرنا یا بہت زیادہ خرچ کرنا, ایک بیچ میں ایک بیلنس رکھنا بہت ہم لوگوں کے لیے مشکل ہو جاتا ہے. یہ اکثریت یعنی ہم کہہ سکتے ہیں کہ ایک معاشرے کی اکثریت جو ہے وہ اس چیز میں مبتلا رہتی ہے. اس میں یہ ہوتا ہے کہ اگر پیسے تھوڑے بہت زیادہ ہوں یعنی آمدنی اتنی ہو کہ اچھی طرح ہم لوگ زندگی گزار سکتے ہیں, وہ سارے یعنی جتنے خرچے ہیں اور جتنی آمدنی اس میں ایک تعادل رکھنا, ایک موازنہ رکھنا, ایک بیلنس رکھنا بہت زیادہ مشکل ہوتا ہے. اس کو کیسے ٹھیک کیا جا سکتا ہے؟ یعنی ہم لوگوں کے آپ کے گھرانے کو معلوم ہے یعنی ایشین جو گھرانہ ہے اس کے الگ قسم کے خرچ ہوتے ہیں, الگ قسم کا وہ حالات ہوتے ہیں, دوست احباب ان سب کا خیال رکھنا ہوتا ہے. ان سب چیزوں کے مد نظر ہم لوگ کیا کر سکتے ہیں؟
عرض کنم خدمتتون کہ ایجاد ایک تعادل در میان
توازن قائم کرنا خرچ اور درآمد کے درمیان یہ ایک ثقافتی موضوع بھی ہے, صرف معاشی موضوع نہیں ہے. اس معنی میں کہ گھر کے ہر فرد کو اس توازن کے قائم کرنے کے لیے کوشش کرنی ہوگی. ہماری کچھ آمدنی ہوتی ہے اور کچھ اہداف ہوتے ہیں, ان اہداف کو حاصل کرنے کے لیے کیا ہمیں بہت زیادہ کوشش کرنی چاہیے یا ہماری جو سوچ ہے وہ کوتاہ مدت قلیل مدت ہونی چاہیے؟ یقینی طور پر کچھ ضرورت ہیں جنہیں حاصل کرنے کے لیے پورا کرنے کے لیے تھوڑا عرصہ درکار ہوتا ہے. ہم پروگرام تیار کر کے انہیں حاصل کر سکتے ہیں, اور اسی طرح سے پورے سال کے لیے بھی اور پورے مہینے کے لیے, پورے ہفتے کے لیے ہم پروگرام بنا سکتے ہیں. تو معاشی اور مالی مسائل میں ہمیں کچھ چھوٹے مدت کے لیے, قلیل مدت کے لیے اور دراز مدت کے لیے پروگرام تیار کرنا چاہیے. کچھ ضرورتیں ایسی ہوتی ہیں جو قلیل مدت کی ہوتی ہیں اور کچھ طویل مدت کی ضرورت ہوتی ہیں. قلیل مدت کی ضرورتوں کے لیے خرچ اور درآمد بہت مشخص ہوتا ہے, ہم اس پہ آسانی سے کنٹرول کر سکتے ہیں. میں آپ کی خدمت میں دوبارہ کہنا چاہوں گا کہ جو آمدنی ہوتی ہے اور جو خرچ ہوتا ہے اس کے درمیان توازن قائم کرنا ایک ثقافتی مسئلہ بھی ہے. ہمیں ان ضرورتوں کو پورا کرنے کے لیے اپنے ذہن میں بہت محدود درآمد ہے, تو ہم اس نتیجے پر پہنچیں گے کہ اگر ہم اپنی خواہش پوری کرنا چاہتے ہیں تو ہمیں اپنے کام کا جو ماحول ہے اسے رونق عطا کرنی ہوگی, زیادہ کوشش کرنی ہوگی, ہر آدمی کی ذمہ داری کو معین کرنا ہوگا, ہر ایک کے درمیان یکجہتی اور ہمدلی ہونی چاہیے. اور جو ہم نے اپنے مد نظر رکھا ہے تو اسے ہمدلی اور کوشش کے ذریعے حاصل کیا جا سکتا ہے, لیکن مجموعی طور پر خانوادے میں اور گھرانے میں جو چیز میرے مد نظر ہے وہ یہ ہے کہ ایک مستقبل کو مد نظر رکھنا چاہیے, ایک مستقبل ترسیم کرنا چاہیے اور اسی کے مطابق کام کرنا چاہیے. ہمیں اپنے گھرانے اور فیملی کے لیے ایک اقتصادی مستقبل کو مد نظر رکھنا ہوگا، ورنہ ہم جتنا بھی پروگرام بنائیں، مینجمنٹ کریں، وہ کامیاب نہیں ہوگا۔ بنابراین ہمیں کچھ پس انداز کرنا ہوگا، کچھ رقم کفایت شہری کے ذریعے رکھنی ہوگی مستقبل کے لیے، اور جو فالتو اخراجات ہیں انہیں ختم کرنا ہوگا۔ اور لیکن اس میں بھی میں یہ کہوں گا کہ کسی حد تک توازن ہونا چاہیے۔ اب ایسا نہیں ہو سکتا کہ جو بھی خرچ ہے اس سے آپ انکار کر دیں، یہ تفریط ہو جائے گی۔ کچھ خرچ ضروری ہوتے ہیں، انہیں بہرحال ہمیں خرچ کرنا ہوتا ہے، انہیں پورا کرنا ہوتا ہے۔ نہ تو افراد سے کام لینا چاہیے اور نہ کنجوسی کرنی چاہیے، کیونکہ جو توازن ہے یہی ایک اہم ضرورت ہے اور یہی ایک اہم خصوصیت ہے۔ ہم دنیا میں آئے ہیں تو ہمیں کمانا ہوگا اپنے گھر کی ضرورت کے لیے، اپنے اہل خانہ کی ضرورتوں کو پورا کرنے کے لیے۔
بہت بہت شکریہ آپ کا۔ ابھی ہم لوگ ایک وقفہ لے کے ہم لوگ آپ کی خدمت میں ہم پھر سے حاضر ہوں گے اور گفتگو اپنی ہم جاری رکھیں گے۔ خرم
جی، وقفے میں ہمارے پاس جو ہے ایک خوبصورت سی موسیقی ہے، خوبصورت سی تصاویر ہیں، تو وہ ملاحظہ کریں گے اور اس کے بعد دوبارہ آئیں گے پروگرام میں اور گفتگو کا ہمارا جو سیگمنٹ چل رہا ہے حسن کے ساتھ اس کو آگے چلائیں گے، اور بڑے بڑے مزے کی باتیں جو آپ کو سننے میں مل رہی ہیں اور بھی باتیں سنیں گے۔ لیتے ایک چھوٹا سا وقفہ، اس کے بعد آپ کی خدمت دوبارہ حاضر ہوں گے۔ مجید کہتا ہوں آپ کو پروگرام میں، خوبصورت تصاویر آپ لوگوں نے ملاحظہ فرمائی اور امید کرتا ہوں کہ آپ لوگ تازہ ہو چکے ہیں۔ دوبارہ جو چلتے ہیں ہم، ہماری جو بحث چل رہی ہے، گفتگو چل رہی ہے اس کی طرف۔ جی حسن،
چائے ڈال لوں پھر؟
جی ضرور چائے ڈال لیں آپ۔
میں اس کے بارے میں بلکہ پوچھنا بھی چاہ رہا تھا عباس قلی صاحب سے کہ آج کل کے جو مسائل ہیں اس میں ایک، یعنی ویسے کہا جاتا ہے ہم لوگ کے احادیث میں بھی بہت زیادہ اس بات پر تاکید ہوئی ہے عباس قلی صاحب کہ بہرحال ہم لوگوں کے جتنے سربراہ ہیں حکومت کے یا ایک اسلامی معاشرے کے جو سربراہ ہوتے ہیں وہ لوگوں کو، لوگ ان کو دیکھ کے اپنی زندگی کو بہتر یا بدتر کر سکتے ہیں۔ تو اس میں ہوتا یہ ہے کہ بعض حضرات جو ہیں، میں ایران کی بات نہیں کر رہا ہوں، کسی خاص علاقے کی بات نہیں کر رہا ہوں، ان لوگوں نے کہا تھا کہ آج سے تقریباً ویسے کافی سال ہو رہے ہیں کہ اگر آپ ایک کپ چائے کم پئیں گے تو آپ ملک کو بہتر سنبھال سکتے ہیں بنسبت اس کے کہ ایک کپ زیادہ پئیں۔ تو اس کے بارے میں آپ کا کیا خیال ہے کہ واقعی کیا کر سکتے ہیں ہم لوگ ان کو دیکھ کے بہتر بنا سکتے ہیں اپنی زندگی یا نہیں؟
خدمتتون عرض کنم کہ ما برای
میں آپ کی خدمت میں عرض کروں کہ کسی کو آئیڈیل قرار دینے کے لیے معاشی امور میں دو زاویوں سے دیکھ سکتے ہیں۔ ایک تو ہمارے اسلاف تھے جو دین اور معاشرے میں تھے، جن کا خاص مقام تھا، ہم ان کی زندگی پر توجہ دیں اور دیکھیں کہ وہ معاشی امور میں کس طرح سے کام کرتے تھے، کس چیزوں کو مد نظر رکھتے تھے۔ یقینی طور پر کامیاب لوگ موضوعات کو خشک باتوں سے لوگوں کو سکھانے کے بجائے اپنے عمل کے ذریعے سکھانا چاہتے تھے، لوگوں کو کہنے کے بجائے اپنی طرز زندگی کے ذریعے، اپنے عمل کے ذریعے سے کفایت شعاری کو سمجھانے کی کوشش کرتے تھے وہ لوگ۔ اور آپ ان کی باتوں کو، ان کے عمل کو اپنی زندگی میں آئیڈیل بنا سکتے ہیں۔ یقینی طور پر ان لوگوں کی اپنی زندگی میں کوئی پروگرامنگ تھی اور لائحہ عمل تھا، اور وہ اپنے پروگراموں میں، اپنے امور میں ہر چیز سے زیادہ اللہ پر توکل کو مد نظر رکھتے تھے، اور دوسری بات صحیح و کوشش کرتے تھے۔ یعنی صرف یہ نہیں کہ وہ اپنے آپ کو ایک جگہ پہ مرکوز رکھیں اور دوسروں کو آئیڈیل بنا کر اپنے سامنے پیش کریں اور یہ کہیں کہ تم لوگ یہ کرو اور وہ کرو، ایسا نہیں تھا۔ یہ بات ایک دم واضح ہے کہ ہر معاشرے میں، ہر سماج میں، ہر مذہب میں اور ہر ماحول میں، سماجی ماحول میں اس طرح کی باتیں ہوتی ہیں۔ لیکن ایک دوسرا زاویہ یہ ہے کہ موجودہ جو صورتحال ہے اس میں ہمارے معاشرے میں کبھی بھی خانوادے کو، گھرانے کو اقتصادی احکام کے ذریعے کامیاب نہیں کرایا جا سکتا، بلکہ گھرانے کی پیشرفت کے لیے کچھ تدریجی مراحل ہیں۔ تمام حکام کو اور پروگرام تیار کرنے والوں کو، تھنک ٹینکس کو اور سماج میں ہر عہدہ رکھنے والے شخص کو، ماں باپ کو اور گھر کے تمام افراد کو، ہم میں سے ہر آدمی کوئی نہ کوئی رکن ہے گھر کا، کسی نہ کسی گھرانے کا رکن ہے، تو ہمیں اپنے گھرانے کی پیش رفت کے لیے، آرام کے لیے ان سب کو دخیل سمجھنا چاہیے۔ تمام حکام اور عہدیدار جو ہیں ان کی کوشش یہ ہوتی ہے کہ جو اصلاح ہو وہ خود اس سے شروع ہو۔ جب کوئی حکومت معاشی پروگرام پیش کرتی ہے اور کفایت شعاری کی بات کرتی ہے تو سب سے پہلے اسے بہت زیادہ ترویج کی اور پروپیگنڈے کی ضرورت نہیں ہوتی، بلکہ اسے خود اس پر عمل کرنا ہوتا ہے۔ حکومت ہر شعبے میں جب عمل کر کے دکھاتی ہے تو لوگ اسی طرح سے آگے بڑھنے لگتے ہیں۔ اگر ہم یہ کہتے ہیں کہ ہماری اقتصادی پوزیشن یہ ہے کہ ہمیں کفایت شعاری کرنی چاہیے، تو یہ گھرانے میں اور گھرانے کے تمام ارکان میں اس وقت رائج ہوگی جب حکام اور عہدیدار اس پر عمل پیرا ہوں گے اور وہ عملی طور پر یہ دکھائیں گے کہ ہم کفایت شعاری کر رہے ہیں۔ تو جو عوام ہیں، معاشرے کے ارکان ہیں، سماج کے لوگ ہیں، وہ بھی یہی کام کریں گے۔ تو بہت زیادہ احکام، معاشی احکام کو پیش کرنے کی ضرورت نہیں ہے، بلکہ عملی طور پر اگر اسے عوام کے سامنے پیش کیا جائے، جیسا کہ دین نے بھی بہت زیادہ تاکید کیا ہے کہ لوگوں کو اپنے عمل کے ذریعے اسلام کی طرف راغب کرو، نہ بلکہ نہ زبان کے ذریعے، تو یہ کوئی فرق نہیں پڑتا کہ کہنے والا کون ہے۔ وہ اگر ماں باپ ہیں یا کوئی بڑا ہے، تو وہ اگر اپنے عمل کے ذریعے سے بات ثابت کرے گا تو وہ لوگوں کے لیے اور اس گھرانے کے ارکان کے لیے بہت زیادہ قابل قبول ہوگی، اس صورت کے مقابلے میں کہ جب وہ صرف زبان سے کہے اور خود اس پر عمل نہ کرے۔ اسی طرح سے حکومت جب بہت زیادہ کوشش کرے گی اور اپنے اخراجات میں کمی کرے گی، کفایت شعاری کرے گی، تو یہ چیزیں لوگوں میں بھی قابل قبول ہوں گی۔ لوگ دیکھیں گے کہ حکومت کفایت شعاری کر رہی ہے تو یہ لوگوں میں رائج ہو گئے۔ تو کفایت شعاری کا جو کلچر ہے وہ لوگوں میں جب گھرانہ تشکیل پاتا ہے تبھی سے یہ کلچر شروع ہو جاتا ہے۔ جب میاں بیوی ہوتے ہیں تبھی سے یہ کلچر شروع ہوتا ہے، اور جب بچے پیدا ہوتے ہیں تو یہ کلچر دھیرے دھیرے جڑ پکڑنے لگتا ہے، اور جب ماں یا باپ، جو بھی گھر کا فرد ہے، بڑا فرد ہے، وہ ریٹائرمنٹ کے قریب پہنچتا ہے تو یہ پروگرام اور زیادہ مضبوط ہونے لگتا ہے۔ وہ ایسا پروگرام بناتے ہیں کہ ان کے پاس جو دولت ہے، ان کی جو آمدنی ہے یا انہوں نے جو بچا کر رکھا ہے اس کے حساب سے۔
بہت بہت شکریہ باسکولی صاحب، انشاءاللہ ہم لوگوں کی گفتگو جاری رہی، کئی سوال ہمارے ذہن میں اٹھے ہیں، انشاءاللہ ہمارے ناظرین کے بھی سوال ہوں گے، لیکن اس سے پہلے چلتے ہیں خرم کے پاس۔ ہمارے خرم بھائی نے بہت زبردست چیزیں تیار کی،
بالکل کوشش کریں گے کہ زبردست ہوں ہمارے ناظرین کے لیے، آپ کے لیے بھی۔ صرف یہ ہے کہ جیسے کہ اکثر لوگ ماضی میں کوئی اگر وہ پیسوں کے سلسلے میں ان کو کبھی اونچ نیچ ہو جاتی ہے، کوئی بہت بڑا مسئلہ ان کی زندگی میں پیش آ جاتا ہے، تو وہ اس کو بھلا نہیں پاتے، اور وہ چیز جو ہے پوری زندگی ان کے ساتھ چلتی رہتی ہے کہ جی میں نے جو ہے بزنس میں فلاں جگہ پہ فلاں سال میں اتنا بڑا نقصان اٹھایا، اور وہ اسی میں رہ جاتے ہیں۔ اور شاید بہت سے ایسے لوگ ہوتے ہیں کہ اگر وہ مثال کے طور پر اگر وہ بزنس کرتے ہیں تو وہ اس چیز میں لگے رہتے ہیں کہ جی میں نے ایک بار نقصان کیا تھا، اب میں دوبارہ آگے جو ہے قدم نہیں اٹھاؤں گا۔ یہ اس کے بارے میں ہم لوگ تھوڑی سی بات کریں گے کہ جو ہمارا ماضی ہے اس سے کیسے نکلا جائے۔ نکلا جائے سے مراد میری یہی ہے کہ شاید ہمارے ماضی میں کچھ ایسے جو ہے حادثات پیش آئے ہوں، ہمارے ساتھ کچھ ایسی مشکلات پیش آئی ہوں، کہ ان کو بھلا دینا اور پھر بھلا کے آگے چلنا تھوڑا سا مشکل ہو جاتا ہے۔ اس سلسلے میں کیا کیا جاتا ہے، اس میں میں جو ہے تھوڑی سی آپ کے ساتھ بات کروں گا، اور اس میں یہ ہے کہ ٹھیک ہے آپ اپنے ماضی کو اپنے ذہن میں کریں، جیسے کہ البرٹ آئنسٹائن نے بھی کہا ہے کہ انسان اپنے ماضی سے سیکھتا ہے لیکن اس کی جو ڈائریکشن ہوتی ہے وہ جو ہے فیوچر کی طرف ہوتی ہے، اور یہ چیز جو ہے بہرحال البرٹ آئنسٹائن نے کہی ہے کہ کیسے جو ہے آپ زندگی گزار سکتے ہیں۔ इसमें शुरू यहां से किया जा सकता है कि आप सबसे पहले ये सोचें, देखें अपनी जिंदगी को कि आपकी जिंदगी में क्या मुख्तलिफ किस्म के हादसात पेश आए, क्या क्या हुआ, क्या बुरी जो है हादसात पेश आए, क्या अच्छी चीजें पेश आई। उसके बाद फिर उसके बाद आपने ये सोचना है कि कैसे मैं एक नई जिंदगी इन ये जो माजी में जो चीजें मेरे हाथ में हैं उनकी मदद से शुरू कर सकता हूं। इसमें एक और जो चीज कही जाती है वो ये है कि बहुत अहम चीज ये है कि आपको यहां पर शुजात का इजहार करना बहुत जरूरी है, अपनी बहादुरी का इजहार करना बहुत जरूरी है। अगर आप बहादुरी नहीं दिखा सकेंगे तो आप उसी जगह पर रुके रहेंगे जहां पर शायद वो एक हादसा आपकी जिंदगी में पेश आया था। तो इसमें बहादुरी से मतलब मेरा कहने का यह है कि मिसाल के तौर पे जैसे कि यहां पर मैंने शुरू में बात की कि कभी कभार ऐसा होता है कि ऐसे मुश्किलात पेश आ जाती हैं माली तौर पे, कोई कहीं पर इंसान को नुकसान हो जाता है किसी चीज में, कोई हादसा पेश आ जाता है, बहुत सी चीजें आप खो बैठते हैं माली तौर पर मसलन, क्योंकि आज का दिन जो है हमारा जो है माशी तौर पर बात कर रहे हैं, तो उनको भुलाकर फिर आगे चलना। इसमें जो है ये एक तो मैंने कहा आपकी बहादुरी है वो बहुत जरूरी है, उसके साथ साथ एक और जो चीज बहुत जरूरी है वो ये है कि इंसान का अपने ऊपर कितना यकीन है। यानी अगर आप अपनी शख्सियत के ऊपर यकीन रखें, आप अपनी शख्सियत में आपको ये पता हो कि मैं कर सकता हूं, अगर मैंने एक बार जो है कामयाबी हासिल की है या दो तीन बार मुझे नुकसान हुआ है, लेकिन अगर इंसान को अपने दिल में अपने पर यकीन हो तो वो आगे बढ़ सकता है और वो दोबारा कोई एक बड़ा जो है कदम उठा सकता है। तो ये एक बहुत जरूरी चीज है। दूसरे उसके बाद ये है कि इंसान को कामयाब होने के लिए अपनी जिंदगी में कुर्बानियां देनी पड़ती हैं। जरूरी नहीं है कि आप जब पहला कदम उठाएं, पहली बार जब आप बिजनेस शुरू करें, कोई काम शुरू करें, तो आपको सिर्फ कामयाबियों का ही सामना करना पड़े, ऐसा मुमकिन नहीं हो सकता। शायद कुछ लोगों के साथ ऐसा हो लेकिन हमेशा ऐसा नहीं होता। और उसके बाद हमेशा अपने जहन में एक जो बहुत अहम चीज है वो ये रखें कि कभी मत ये कहें कि ये काम नहीं हो सकता, इतनी मुश्किलात में कैसे मैं ये हल निकाल सकता हूं। जब वो मुश्किलात आ सकती हैं तो उसका हल भी आ सकता है। अगर वो मुश्किलात मुमकिन है, अगर वो मसाइल मुमकिन है, तो उसी तरह उनके उन मसाइल के हल भी मुमकिन है। और आखिरी चीज जो मैं बताऊंगा वो ये है कि ये जरूर सोचें कि अगर अभी जो मेरी हालत है वो बहुत बुरी है तो इससे और क्या बुरी होगी। अगर मैं एक कदम उठाता हूं और मैं अपनी जिंदगी में तब्दीली लाता हूं या अगर मैं आगे बढ़ने की कोशिश करता हूं, तो अभी मेरी हालत तो खराब है तो इससे और क्या बुरी होनी है। तो फिर कदम उठाएं और जो है अपनी जिंदगी में आगे बढ़ते रहें, लेकिन हमेशा याद रखें कि अपने जो माजी है उससे जरूर सीखें। यहां पर एक छोटा सा वक्फा लेंगे, उसके बाद आपकी खिदमत में हाजिर होगा, कुछ खाने पीने के बारे में बात करेंगे। जुमरात के दिन मैंने बात की थी कि वो गजाएं जिनके अंदर चर्बियां मौजूद होती हैं, वो सब्जियां या फ्रूट जिनमें चर्बी मौजूद होती है। आज जो है मैं आपको बताऊंगा कि वो सब्जियां, वो फल, वो दालें जिनके अंदर प्रोटीन की मिकदार बहुत ज़्यादा मौजूद होती है, उसके बारे में थोड़ी सी जल्दी जल्दी बात करेंगे। एक जो चीज़ बहुत ज़्यादा आजकल बाजार में आई हुई है उसको कहा जाता है प्रोटीन पाउडर, प्रोटीन का पाउडर। अब वो मुख्तलिफ चीज़ों से बनाया जाता है और उसका इस्तेमाल आजकल बहुत ज़्यादा होता जा रहा है। कुदरती चीज़ों से उसको बनाया जाता है, उसको पाउडर कर दिया जाता है और उसके बाद आप उसको किसी भी चीज़ में डाल सकते हैं। आप उसको दही के ऊपर डाल के खा सकते हैं, खाने में डाल सकते हैं, किसी भी चीज़ पर डाल के खा सकते हैं, तो आपकी प्रोटीन की जो कमी है वो फौरी तौर पर पूरी हो जाएगी। एक तो ये बात जो मैंने शुरू में कहनी थी आपको कह दी। उसके बाद जो है सोयाबीन का के बारे में कहा जाता है कि सब प्रोटीन पाउडर के बाद दूसरी जो सबसे ज़्यादा जिस चीज़ में प्रोटीन पाया जाता है, कुदरती चीज़ों की बात कर रहा हूँ, उसमें 11 ग्राम प्रोटीन सोयाबीन में पाया जाता है, एक जो उसका अगर एक पीस आप अपने पास रखें। उसके बाद दही जो है उसके अंदर भी 11 ग्राम तकरीबन प्रोटीन पाया जाता है। 10 ग्राम प्रोटीन जो है हमारे पास दूध के अंदर पाया जाता है। और एक बड़ी दिलचस्प चीज़ जो है हसन वो ये है कि हम हमेशा कहते रहते हैं कि अंडों में बहुत ज़्यादा प्रोटीन पाया जाता है, तो अंडों के यहाँ अंडा जो है उसके बारे में कहा जाता है कि उसका एक हिस्सा जो है उसमें सिर्फ 6 ग्राम प्रोटीन होता है। अलबत्ता हमेशा ये
बात सही नहीं है, यानी कम है।
देखें है तो सही प्रोटीन उसके अंदर, लेकिन ये कि जिस तरह कहा जाता है कि सबसे ज्यादा प्रोटीन जो है इसके अंदर अंडे के अंदर मौजूद है, अभी दही में उस जो अंडे से तकरीबन 2 बराबर ज्यादा प्रोटीन है। लेकिन ये बात सही है कि कैलोरी के लिहाज से जब आप एक अंडा सुबह बॉइल करके उबाल के खाते हैं तो उसमें कैलोरी के लिहाज से 230 कैलोरी होती है, और जो सोयाबीन या दही को आप इस्तेमाल करते हैं तो उसमें 30 या 40 के करीब तकरीबन कैलोरी होती है। तो एनर्जी के हिसाब से जी अंडा आपको बहुत ज्यादा ताकत देता है, लेकिन यानी आप पूरा दिन जो है शायद 2 अंडे अगर सुबह खा लें तो गुजार सकते हैं। लेकिन प्रोटीन के लिहाज से हमारे पास और भी बहुत सारी चीजें हैं, जिसमें मैंने कहा सोयाबीन है, दही है, हमारे पास दूध है, पनीर के अंदर कहा जाता है 10 ग्राम तकरीबन सोयाबीन हमारे पास मौजूद है, प्रोटीन माफ कीजिएगा मौजूद है। उसके अलावा जो लोबिया की दालें होती हैं मुख्तलिफ किस्म की, उसमें तकरीबन 8 ग्राम हमारे पास प्रोटीन मौजूद है। जो मक्खन होता है उसमें 7 ग्राम और ब्रोकली में 4 ग्राम और चावलों में तकरीबन 3 ग्राम हमारे पास प्रोटीन मौजूद होता है। तो बहरहाल ये चीज़ें जो हैं प्रोटीन जो है सब्जी फ्रूट से भी हासिल किया जा सकता है। हमारे यहाँ ये सिर्फ जहन में होता है कि जी सिर्फ जो मुर्गी या और जो गोश्त वगैरह हैं उन चीज़ों में प्रोटीन होता है, तो बाकी चीज़ें सब्जी फ्रूट वगैरह से भी आप हासिल कर सकते हैं प्रोटीन। बहरहाल ये तो खाने पीने की बात थी, चलेंगे दोबारा हसन की तरफ ताकि हसन जो है गुफ्तगू को आगे चला सकें।
ये सिर्फ खाने पीने की बात नहीं थी बल्कि इससे ये नतीजा भी निकाला जा सकता है कि अगर हम हर चीज़ में बैलेंस रखेंगे तो यकीनन हम लोगों की ज़िंदगी बहुत बेहतर हो सकती है, वो खाने पीने की चीज़ों में हो या घर के खर्चे में हो। इसके बारे में आपका क्या ख्याल है?
مطالب خیلی خوبی رو دوست عزیزمون اشاره کردن.
امام صاحب نے بہت اچھی باتوں کی طرف اشارہ کیا۔
جملے خیلی معروف ہے۔
میں بھی ایک مشہور جملے کی طرف اشارہ کرنا چاہوں گا۔ ہم تین طرح کی زندگی گزار سکتے ہیں، یا تقلید کریں یا عام طور پر اندھی تقلید کرتے ہیں اور یہ کسی بھی گروہ کے تابع نہیں ہوتے، یا تجربے کے طور پر زندگی گزاریں۔
جی بالکل،
جو ماضی کے لوگ تھے ان کے تجربات سے فائدہ اٹھائیں یا جو ماضی میں ہمارے ساتھ باتیں ان سے تجربہ اٹھائیں، اور تیسرا مرحلہ جو ہے وہ تدبیر ہے، اور یہ وہی چیز ہے جن کی طرف خرم صاحب نے اشارہ کیا۔ یہ مستقبل کی طرف جو نظر ہے وہ ہمیشہ انجام نہیں پاتی ہے، بلکہ اس کے لیے پروگرام بنانا ہوتا ہے، پروگرام تیار کرنا ہوتا ہے۔ جو پروگرام، جو موضوعات گھر میں درپیش ہوتے ہیں ان کے بارے میں گفتگو کرنی ہوتی ہے۔ میں انشاءاللہ اگلے پروگراموں میں کوشش کروں گا کہ جو موضوعات ہیں ان کو طبقہ بندی کے حساب سے پیش کروں، گروہ بندی کر لوں، اور پھر ایک مخصوص تناظر میں ان موضوعات پر گفتگو کروں کہ گھرانہ کس طرح سے کامیاب ہو سکتا ہے۔
بہت شکریہ آپ کا عباس خلی صاحب، ہمارے ذہن میں بہت سارے سوالات تھے لیکن ہم نے اسی لیے روک دیے کہ تاکہ تفصیل سے ان موضوعات پر ہم گفتگو کریں آئندہ پروگراموں میں۔ مثال کے طور پر اس میں ایک بظاہر ایک بچہ ہوتا ہے، اس کا کیا کردار ہونا چاہیے، ماں کا کیا کردار ہونا چاہیے، خاتون خانہ کا کیا کردار ہونا چاہیے، مرکزی کردار ہے اس کا، ہر ایک کے الگ الگ فرائض ہوتے ہیں جو اگر ہم لوگ کر لیں تو یقیناً ہمارا گھرانہ بہتر ہو سکتا ہے۔ میں آپ کا شکریہ ادا کرتا ہوں عباس قلی صاحب کہ آپ پروگرام میں تشریف لائے۔ انشاءاللہ اگلے ہفتوں میں بھی ہم ان سے اپنی گفتگو جاری رکھیں گے۔ آج ہم آپ سے اجازت چاہتے ہیں، چلتے ہیں خرم کے پاس۔
جی بہت شکریہ، میں بھی شکریہ ادا کروں گا ہمارے مہمان کا کہ انہوں نے ہمارے ناظرین کے لیے، ہمارے لیے ٹائم نکالا، ہمارے پروگرام کے لیے ٹائم نکالا، اور امید کرتے ہیں کہ آپ لوگوں کو آج کی گفتگو کا سیگمنٹ جو ہے وہ پسند آئے گا۔ بہرحال ہمارے پاس وقت ہوا ہے یہاں پر ایک وقفے کا، وقفہ لیں گے اور اس کے بعد دوبارہ آگے پروگرام کو آگے چلائیں گے۔ جی ناظرین، پھر ایک بار پھر خوش آمدید کہتا ہوں اور چلتے ہیں یہاں حسن کے پاس اور دیکھتے ہیں کہ آج آگے جو ہے ہمارے پاس پروگرام میں کیا ہے۔ صرف اس سے پہلے کہ ہم آگے کی طرف جائیں، یہاں پر ہمارے علی نادر صاحب جو ہمیشہ ہمارے ساتھ ہمارے پروگرام میں ہوا کرتے تھے، کچھ عرصے کے لیے وہ نہیں تھے، اور اگر وہ ہمارا پروگرام دیکھ رہے ہیں تو میں ان کو بتاؤں گا کہ وہ اگر وہ ایران میں ہیں تو ہمارے سے رابطہ کریں اور ہم ان کو پروگرام میں لانا چاہتے ہیں، علی نادر صاحب۔ اور علی نادر صاحب نے ایک بڑی خوبصورت سی تصویر، اگر یہ اس کو کوئی زوم کر دے، کوئی بندہ زوم کر دے، جی جی، یہ جو ہے علی نادر صاحب
سلام اللہ علیہ کے حرم کی انہوں نے تصویر یا اپلوڈ کیے خود ہی لیے،
اور لگتا ہے مجھے کہ وہ اس ٹائم قم پہ موجود ہیں۔
تو
ہم ان کو کہتے ہیں کہ ہمارے سے رابطہ کریں فیس بک ذریعے تاکہ ہم ان کو پروگرام میں بھی لا سکیں۔
بالکل، آپ کوئی تصویریں بھیجنا چاہیں تو ہم لوگوں کا فیس بک موجود ہے،
بالکل
لائیو رابطے کے لیے ہو سکتا ہے۔ ٹیلیفون لائن مجھے کہاں دکھائے نہیں جا رہے ہیں، اب دکھائے گیا تو ٹیلیفون لائن سے اگر وہ
رابطہ ہو گیا
تو رابطہ ہو گیا۔ ہم لوگ سلام عرض کرتے ہیں آپ کی خدمت میں۔
سوری، میں قوم سے مسرت بات کر رہی ہوں،
اور آپ ایک تو مبارکباد میں پیش کرتا ہوں کیونکہ ایران میں یوم کہہ سکتے ہیں کہ لڑکیوں کا دن منایا جاتا ہے۔
بالکل، بہت بہت مبارکباد آپ کو پیش کرتے ہیں، اور جو ہے ہمارا وقت بتایا جا رہا ہے کہ بالکل ختم ہو گیا ہے۔
بالکل،
صرف ایک منٹ آپ کے پاس ہے، آپ جو بات کرنا چاہیں۔
ہیلو، السلام علیکم۔
جی جی، وعلیکم السلام۔
تو بخیر، سب سے پہلے میں آپ میزبان اور اس پروگرام کے مہمان اور اپنے سامعین کی خدمت میں بی بی حضرت معصومہ ہمشیرہ امام رضا کی ولادت مبارکباد پیش کرنا چاہوں گی۔
بہت بہت شکریہ مسرت بانو صاحبہ، وقت ہمارا بالکل ختم ہو چکا ہے، معاف کیجیے گا، کل دوبارہ ہم آپ سے رابطہ کریں گے پروگرام میں اور انشاءاللہ تفصیلی گفتگو اس سلسلے میں آپ کے ساتھ کریں گے۔ بہت شکریہ آپ نے کال کی۔ बहुत शुक्रिया,
वक्त बहुत जल्दी खत्म हो जाता है हम लोगों के साथ, एक खाली मसला यही हो जाता है, वक्त बहुत जल्दी खत्म हो जाता है। कल के मौजू के बारे में बताएं,
सिर्फ डॉक्टर आकिल हकीमी हमारे साथ होंगी और बच्चों की बीमारियों के बारे में बात होगी। यहाँ पर हम आपसे इजाजत लेंगे, मुझे और हसन जैदी को कल तक के लिए इजाजत दीजिए, खुदा हाफिज़।